नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल माघ महिनाको 14 गते शनिबार, तदनुसार 28 जनवरी सन् 2023, नेपाल सम्बद 1143। सर्वोच्च अदालतले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नरहने फैसला गरेको छ। यो सँगै अदालतको फैसलापछि उप प्रधानमन्त्री तथा गृहमन्त्री पदबाट उहाँले राजीनामा दिनुभएको छ। यसै प्रसंगलाई आजका सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन्। सर्वोच्चको फैसला, रवि तीनवटै पदबाट मुक्त, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नरहने फैसला गरेको छ। अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्चले लामिछानेलाई उम्मेद्वार बन्न नै अयोग्य घोषित गरेको छ। सांसद बन्न नै अयोग्य भएसँगै लामिछानेको तीन पद एकैपटक गुमेको छ। सांसद, उप प्रधानमन्त्री एवं गृहमन्त्री तथा पार्टी सभापति पद एकैपटक गुमेको हो। मन्त्री नियुक्त भएको 32 दिनमै उहाँ पदमुक्त हुनुभएको हो। लामिछाने चितवन दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। अदालतको फैसलासँगै उक्त क्षेत्रमा अब उपनिर्वाचन हुनेछ। सर्वोच्चको संवैधानिक इजलासले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अयोग्य हुने फैसला गरेको हो। कायम मुकायम प्रधान न्यायाधीश हरेकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतेउडा, डाक्टर आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले नागरिकता ऐन तथा नियमावलीको प्रक्रिया पूरा नगरेको ठहर गरेको हो। सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा नगरेको हुँदा निजले प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन। लामिछानेद्वारा राजीनामा उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, सर्वोच्च अदालतको फैसलापछि उप प्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त हुनुभएका रवि लामिछानेले राजीनामा दिनुभएको छ। प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष लामिछानेले राजीनामा पत्र बुझाउनु भएको हो। राजीनामा दिन हिजो साँझ उहाँ प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो। लामिछाने पदमुक्त भएपछि रिक्त भएको गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले आफू समक्ष राख्नु भएको छ। अनागरिक भए लामिछाने अर्को शीर्षक छ गोर्खापत्रकै अग्रपृष्ठमा, सर्वोच्च अदालतको फैसलापछि उप प्रधानमन्त्री एवं गृहमन्त्रीबाट पदमुक्त हुनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने बताउनु भएको छ। गृह मन्त्रालयबाट बाहिरिने क्रममा हिजो साँझ उहाँले फैसलाको स्वागत गर्ने बताउनु भएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि आफू नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, अदालतको फैसलालाई स्वागत गर्छु। चितवन दुईमा उपनिर्वाचन उपशीर्षकमा गोर्खापत्र पुनः अगाडि लेख्छ, सर्वोच्च अदालतले उप प्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नम्बर दुईमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ। निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद बाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुने बताउनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 12 अन्तर्गत उम्मेद्वारको योग्यता सम्बन्धी व्यवस्थामा प्रतिनिधि सभा सदस्य पदको उम्मेद्वारीका लागि नेपालको नागरिक हुनुपर्नेछ। यस्तै उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्थामा दफा 12 बमोजिमको योग्यता नभएको व्यक्ति उम्मेद्वार हुन नपाउने सोही ऐनमा उल्लेख छ। लामिछानेले आफ्नै नेतृत्वमा 2079 असार 7 गते निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो। असार 17 गते आयोगले दल दर्ता गरेको थियो, तर निर्वाचन अधिकृतको कार्यालय चितवन दुईमा कार्तिक 29 गते लामिछानेको उम्मेद्वारी खारेजको मागसहित उजुरी परेको थियो। निर्वाचन आयोगले समयमै निर्णय दिन सकेन। मंगिर 4 गते सम्पन्न निर्वाचनमा लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभयो। अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष पद समेत स्वत रिक्त हुनेछ। सर्वोच्चको फैसला, रवि तीनवटै पदबाट मुक्त, गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई एक गल्तीमा रविले गुमाए चार शक्तिशाली पद शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। के छ फैसलामा, उम्मेद्वारी नै अवैध, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। रवि लामिछानेले प्राप्त गर्नुभएको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत जानकारी सम्बन्धित अधिकारी प्रमुख जिल्लाधिकारीलाई दिएको तथा नेपाल नागरिकता ऐन 2063 को दफा 10 र 11 लगायत नेपाल नागरिकता नियमावली 2063 को नियम 11 बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन दिई प्रक्रिया पूरा गरेको भन्ने देखिँदैन। उपरोक्त अनुसारको प्रक्रिया अपनाएको भन्ने समेत प्रत्यर्थीले जिकिर लिएको पाइएन। यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा 87(1) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 को दफा 12 को प्रयोजनका लागि उम्मेद्वार बन्न योग्यता पुगेको भनी मान्न मिलेन। सांसद पद बदर नयाँ पत्रिकाले नै उपशीर्षक दिँदै खबर बनाएको छ। लामिछानेले प्राप्त गर्नुभएको अमेरिकी नागरिकता परित्याग गरेपछि विधिवत रूपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पूरा गरेको नदेखिएको हुँदा निजले प्रतिनिधि सभा सदस्यको पदको उम्मेद्वार हुन वा सो पदमा निर्वाचित भई कायम रहन मिल्ने देखिएन। रविले नागरिकता लिन के हुन्छ प्रक्रिया नयाँ पत्रिकाकै उपशीर्षक छ। रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको जानकारी 2075 असार 6 जिल्ला प्रशासन कार्यालय काठमाण्डुलाई दिइसक्नु भएको छ। नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका 2063 अनुसार यसरी जानकारी दिइसकेपछि पुनः नागरिकता लिन विगतमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। विदेशको नागरिकता त्यागेकै यकिन भएपछि पुरानै नागरिकताको विवरण अनुसार प्रमुख जिल्ला अधिकारीले नागरिकता जारी गर्नेछन्। यस कार्यविधि अनुसार लामिछानेले 1-2 दिनमै नागरिकता बनाउन सक्नुहुन्छ। उहाँले 2050 जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नागरिकता बनाउनु भएको थियो। अमेरिकाको नागरिकता लिएपछि कानूनतः उहाँको नेपाली नागरिकता स्वतः रद्द भएको थियो। यसकारण रविले पुनः नागरिकता लिन नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका 2063 अनुसार प्रक्रिया चाल्नुपर्छ। तर उहाँ गत मंगिरमा सम्पन्न संसदीय निर्वाचनमा समेत पुरानै नागरिकता पेश गरेर उम्मेद्वार बन्नुभएको थियो, जसका कारण उहाँ समस्यामा पर्नुभयो। रविको नागरिकता र राहदानी दुरूपयोगबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। सर्वोच्चले उहाँको पुरानो नागरिकता बदर गरेपछि अनुसन्धानमा सहज भएको एक प्रहरी अधिकारी बताउँछन्। एउटै विषयमा सर्वोच्चमा मुद्दा समेत परेपछि प्रहरीले अनुसन्धान पर्खने रणनीति लिएको थियो। गृह मन्त्रालयमै परेको उजुरीका आधारमा प्रहरीले उहाँको नागरिकता विवादमा छानबिन थालेको थियो। गृहमन्त्री बनेर सिंहदरबार पसे, अनागरिक भएर बाहिरिए, नयाँ पत्रिकाकै अर्को शीर्षक छ। 11 पुसमा उप प्रधानमन्त्री सहित गृह प्रशासनको नेतृत्व सम्हाल्नुभएका रवि लामिछाने नियमित कार्यालय समय वा त्यस अघि नै मन्त्रालय पुग्नुहुन्थ्यो। मन्त्रालयमा रहँदा उहाँ भेटघाट, फाइल अध्ययन र शान्ति सुरक्षाको अवस्थाबारे रिपोर्टिङ लिनमै व्यस्त रहनुहुन्थ्यो। तर शुक्रबार उहाँ फरक हाउभाउमा देखिनुभयो। उहाँ कार्यालय समयमै गृह मन्त्रालय पुग्नु भएको थियो। मन्त्रालयमा रहँदै गर्दा उहाँको नागरिकतामाथिको मुद्दामा सर्वोच्चमा बहस जारी थियो। त्यसैले उहाँको नजर मन्त्रालयका फाइलमा होइन, मुद्दाको बहस भइरहेको सर्वोच्चको संवैधानिक इजलासमा थियो। बहस सकिएर दिउँसो 1 बजेतिर जब मुद्दाको फैसला आउने निधो भयो, वहाँमा छटपटी शुरू भयो। मन्त्री मात्र होइन, सिंगो गृह मन्त्रालयमा सन्नाटा जस्तो देखिन थाल्यो। तर उहाँ फैसलाको पर्खाईमा मन्त्रालयमै बसिरहनुभयो। त्यतिन्जेल सचिव र सहसचिवहरूसँग छलफल गर्नुभयो। साँझ 5:30 बजेतिर सर्वोच्चको फैसला सार्वजनिक भयो। फैसलाले उहाँको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद पद खारेज गरिदियो। एक गल्तीमा रविले गुमाए चार शक्तिशाली पद, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। नैतिकता र सुशासनको परीक्षा बल्ल शुरू, कान्तिपुरले मुख्य खबर बनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले उप प्रधान तथा गृहमन्त्री र सांसद पद बदर गरिदिए पनि विधिपूर्वक नागरिकता लिने, राहदानीको अनुसन्धानलाई सघाउने र सफाई पाएमा इज्जतपूर्वक सक्रिय राजनीतिमा फर्किने बाटो रवि लामिछानेका लागि खुल्ला छ, तर उहाँले नैतिक धीरता प्रदर्शन गर्नुहुन्छ कि जसरी पनि शक्तिमा फर्कने खेल खेल्नुहुन्छ, प्रश्न उहाँतर्फ सोझिएको छ। नैतिकता र सुशासनको परीक्षा बल्ल शुरू, कान्तिपुरले मुख्य समाचार बनाएको छ। अन्नपूर्णले लामिछाने नागरिकतामा दोषी ठहर, गुमे सबै पद शीर्षकमा मुख्य समाचार बनाएको छ भने चोख्याउन यसरी भएको थियो राज्य शक्तिको दुरूपयोग, अर्को शीर्षकमा अन्नपूर्णले समाचार बनाएको छ कुनै विदेशीले भिसामा नेपाल आएर तत्काल नेपाली पासपोर्ट लिन पाउँछ, त्यो पासपोर्टले यात्रा गर्न मिल्छ अरूलाई मिल्दैन, रवि लामिछानेका हकमा भने राज्य मौन नै बसिदियो। त्यसै कारण लामिछानेले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुभयो, चुनाव पनि जित्नुभयो, त्यति मात्र होइन उप प्रधान तथा गृहमन्त्री पनि बन्नुभयो। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछाने विरूद्ध सर्वोच्चमा मुद्दा पर्यो, त्यहाँ पनि लामिछानेलाई चोख्याउन सम्पूर्ण राज्य संयन्त्र परिचालन गरियो, तर मुलुकको सर्वोच्च न्यायालयले भने मानेन। नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको नागरिकता रद्द गर्यो, सांसद बन्न अयोग्य भएको फैसला हिजो गर्यो, चोख्याउन यसरी भएको थियो राज्य शक्तिको दुरूपयोग, अन्नपूर्णले अग्रपृष्ठमा समाचार बनाएको छ। विदेशीले राहदानी लिँदा के हुन्छ, अन्नपूर्णकै अग्रपृष्ठमा खबर छ। रवि लामिछानेले अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी पासपोर्ट लिनु भएको थियो, अब त्यो राहदानी के हुन्छ, राहदानी दिनेमाथि कार्यवाही हुन्छ कि हुँदैन, गम्भीर प्रश्न खड़ा भएका छन्। नेपालको कानूनले विदेशीलाई राहदानी दिन मिल्छ, कानूनले भन्छ मिल्दैन, झुटा विवरण पेश गरी कसैले राहदानी लिए सजाय हुने व्यवस्था छ, विदेशीले राहदानी लिँदा के हुन्छ, अन्नपूर्णको अग्रपृष्ठको खबर हो यो। सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक शीर्षकमा नागरिकले समाचार बनाएको छ। नागरिककै अग्रपृष्ठमा सरकारमा 33 दिन शीर्षकमा समाचार छ। रवि लामिछाने आफू विरूद्धको नागरिकता मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उप प्रधान तथा गृहमन्त्री बन्नुभयो, उहाँले 33 दिन यो जिम्मेवारी सम्हाल्नुभयो। नागरिकता विवादकै क्रममा चितवन दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै लामिछाने गत पुष 11 गते उप प्रधान तथा गृहमन्त्री हुनुभएको थियो। गृह मन्त्रालयको जिम्मेवारी पाएपछि लामिछाने चर्चा र आलोचनाको केन्द्रमा छाइरहनुभयो। लामिछानेले गठबन्धन सरकारमा गृह मन्त्रालय पाउनुपर्ने अडान राख्नुभयो, अडान अनुसार नै उहाँले उक्त मन्त्रालय पाउनुभयो। सरकारमा पुगेपछि यही विषय उहाँको पहिलो आलोचनाको कारण बन्यो। लामिछानेको नागरिकताका विषय गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन गरिरहेका थिए। यी तीनवटै निकायको तालुकदार मन्त्रालयमा लामिछाने मन्त्री बनेर जाँदा स्वार्थको द्वन्द्व सृजना हुने भन्दै चर्को आलोचना भयो। नागरिकता मुद्दाको अनुसन्धान प्रभावित गर्न नै गृह मन्त्रालय रोजेको आरोप उहाँमाथि लाग्यो। उहाँले आफूले छानबिनमा कुनै हस्तक्षेप नगर्ने भन्दै प्रतिरक्षा गर्ने कोशिश पनि गरिरहनुभयो। छानबिनको निष्कर्ष भने लामिछानेले भने जस्तो भएन। प्रहरीले उहाँ गृहमन्त्री भएपछि छानबिन कार्य नै रोकिदियो। जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयले उहाँकै प्रतिरक्षामा सर्वोच्च अदालतमा जवाब पठायो। सरकारमा 33 दिन, सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक, नागरिकले मुख्य समाचार बनाएको छ। नेकपा माओवादी केन्द्र बैठक, राष्ट्रिय सहमति खोज्न सुझाव, गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्यले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको छ। हिजो पार्टी कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा सहभागी अधिकांश सदस्यले राष्ट्रिय सहमतिमा जोड़ दिनुभएको हो। बिहीबारदेखि शुरू भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गर्नुहुँदै नेताहरूसँग वर्तमान राष्ट्रिय राजनीतिका बारेमा राय सुझाव माग गर्नुभएको थियो। बैठकमा राष्ट्रिय सहमतिबारे कुरा उठे पनि निर्णय भने नभएको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले एमालेको प्रस्तावमा आफू प्रधानमन्त्री बने पनि कांग्रेस समेतले विश्वासको मत दिएको अवस्थामा राष्ट्रपति चुनावमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा बिहिबार स्थायी समितिको ध्यान आकर्षण गर्नुभएको थियो। नेकपा माओवादी केन्द्र बैठक राष्ट्रिय सहमति खोज्न सुझाव गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यता राष्ट्रपति निर्वाचन कांग्रेससँग पनि छलफल गर्ने माओवादीको निर्णयले एमाले असन्तुष्ट शीर्षक दिँदै राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो बसेको स्थायी कमिटि बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निष्कर्ष सहित कांग्रेस लगायतका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो। राष्ट्रपति निर्वाचन कांग्रेससँग पनि छलफल गर्ने माओवादीको निर्णयले एमाले असन्तुष्ट राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। बढ़्यो नेपाली औषधिको निर्यात शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। स्वदेशी उत्पादनले 45% औषधिको बजार थानिरहेको नेपालमा निर्यात समेत बढ़न थालेको छ। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार 2078-79 1,27,00,00,000,000 औषधि निर्यात भएको छ। 2077-78 झन धेरै 1,90,00,00,000,000,000 औषधि निर्यात भएको थियो। 2068-69 80,00,00,000,000,000 बराबरको निर्यात भएकोमा 10 वर्षपछि निर्यात दोब्बर भएको हो। बढ़्यो नेपाली औषधिको निर्यात नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। संचार क्षेत्रको हितमा सरकार प्रतिबद्ध गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकार संचार क्षेत्र र पत्रकारको हितमा प्रतिबद्ध रहेको बताउनु भएको छ। सरकार संचार क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको भन्दै वहाँले यस क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझावको अपेक्षा गरेको बताउनुभयो। विमान दुर्घटनामा निधन भएका प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिकाका सदस्य अनिल साईको 13 पुण्यतिथिमा हिजो प्रेस सेन्टरद्वारा आयोजित शोक सभामा उहाँले यस्तो बताउनु भएको हो। संचार क्षेत्रको हितमा सरकार प्रतिबद्ध गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। रेमिट्यान्स कम्पनीलाई भुक्तानी सेवा प्रदायकदेखि विदेशमा शाखा खोल्नसम्म बाटो खुला, नयाँ पत्रिकाको अर्थ पृष्ठमा खबर छ। विदेशी कम्पनीको एजेन्ट तथा सफ्टवेयर प्रयोग गरेर रेमिट्यान्स कारोबार गर्दै आएका विप्रेषण कम्पनीले पनि अब न्यूनतम चुक्ता पुँजी 10 करोड़ रूपियाँ कायम गर्नुपर्ने भएको छ। हाल त्यस्ता विप्रेषण कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी 2 करोड़ रूपियाँ र स्वदेशी प्रिन्सिपल कम्पनीको 10 करोड़ रूपियाँ हुनुपर्ने व्यवस्था छ। अब सबै प्रकारका रेमिट्यान्स कम्पनीले न्यूनतम 10 करोड़ रूपियाँको चुक्ता पुँजी कायम गर्नुपर्ने भएको हो। नेपाल राष्ट्र ब्याङ्कले हिजो नेपाल राष्ट्र ब्याङ्क विप्रेषण विनियमावली 2079 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। हाल संचालित रेमिट्यान्स कम्पनीहरूले 2085 असारभित्र तोकी अनुसारको चुक्ता पुँजी पुर्याउनु पर्ने राष्ट्र ब्याङ्कको निर्देशन छ। विशेष गरी हाल 2 करोड़ रूपियाँ चुक्ता पुँजी भएका कम्पनीलाई लक्षित गरेर यस्तो व्यवस्था गरिएको हो। रेमिट्यान्स कम्पनीलाई भुक्तानी सेवा प्रदायकदेखि विदेशमा शाखा खोल्नसम्म बाटो खुल्ला नयाँ पत्रिकाको अर्थ पृष्ठमा समाचार रहेको छ। राष्ट्र ब्याङ्कद्वारा विप्रेषण विनियमावली 2079 जारी, विप्रेषण कम्पनीले पनि आईपीओ जारी गर्न पाउने राजधानीले भित्री पृष्ठमा खबर बनाएको छ। आइकाओका मापदण्ड पालना गर्न हवाई विज्ञको आग्रह शीर्षकमा नागरिकको भित्री पृष्ठमा समाचार छ। नेपाली आकाश सुरक्षित रहे पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओका निर्देशिका पालनामा चुकिरहेको विज्ञहरूले बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सम्मिलित विज्ञहरूले यस्तो बताएका हुन्। समितिले सम्बन्धित क्षेत्रका 6 विज्ञलाई बोलाएर वायुयान दुर्घटनाका सन्दर्भमा हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन अवलम्बन गर्नुपर्ने उपाय लगायतका विषयमा बैठक आयोजना गरेको थियो। आइकाओका मापदण्ड पालना गर्न हवाई विज्ञको आग्रह नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। बिजनेस अभावले भैरवामा अन्तर्राष्ट्रिय उडान ठप्प शीर्षक दिँदै नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। नेपालको 74 वर्षीय हवाई इतिहासमा पहिलो पटक काठमाडौँ बाहिर भैरवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा आधा दर्जन भन्दा बढ़ी विदेशी एयरलाइन्सले उडान भर्न चाहेको बताइएको थियो। गत जेठ 2 गते विमानस्थल उद्घाटन समारोहमै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले केही महिनाभित्रै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी भैरवा आउने बताएका थिए। श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयर लगायत 11 मुलुकका एयर कम्पनीले भैरवाबाट उडान भर्न इच्छुक रहेको बताइएको थियो। विमानस्थलका प्रवक्ता सुभाष झाले सेप्टेम्बरदेखि भैरवा आबुधीका लागि बीज एयरवेजले सातामा 3 उडान गर्ने गरी प्रक्रिया थालिसकेको त्यति बेलै बताउनु भएको थियो, तर अहिले बिजनेस अभावको कारण देखाउँदै बीज एयरवेज पछाडि हटिसकेको छ। बिजनेस अभावले भैरवामा अन्तर्राष्ट्रिय उडान ठप्प, नागरिकको अग्रपृष्ठको समाचार हो यो। धनुषा धाम मेलाको कोसेली तेजपात, एक महिनामा 700 क्विन्टलको व्यापार, गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। मेलाबाट ल्याइने कोसेली सनेश अनेक हुन सक्छन्। मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चीज वस्तु किनेर ल्याइन्छ। धेरैको छनौटमा मिठाई, कपड़ा, खेलौना, भाँडा बर्तन पर्ने गरेको पाइन्छ। धनुषा जिल्लाको धनुषा धाममा माघ 1 गतेदेखि 1 महिने मकर संक्रान्ति मेला शुरू भएको छ। माघे संक्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ। यस मेलाको आफ्नै विशेषता र महत्व पनि रहेको चर्चा गर्दै स्थानीय रातभर राम भरत शाहले भन्नुभयो, साताको अन्य दिन भन्दा आइतबार र मंगलबारको मेलामा असाध्यै भीड़भाड़ हुन्छ। यस हिसाबले महिनामा 8 अत्याधिक भीड़भाड़को धनुषा धाम मेला भर्न धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिराहा, सप्तरी, उदयपुर, सिन्धुली, मोरङ, सुनसरी लगायत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन पुग्ने गरेको स्थानीय पसले श्याम शाहले बताउनुभयो। नेपाल बाहेक भारतको सीतामढ़ी, भिट्टामोड, सुरसण्ड, मधुबनी, दरभंगा, पटना, अयोध्याबाट पनि श्रद्धालु भक्तजन पुग्ने गरेका छन्। धनुषा धाम मेलाको कोसेली तेजपात, एक महिनामा 700 क्विन्टलको व्यापार, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।